जनाब हबीब अकरम साहब का मज़मून, क्या इमरान खान वाकई खतरनाक हैं? 26 जनवरी 2022 को रोजनामा दुनिया में शाया हुआ, आपके पेश खिदमत है। ये 1997 की बात है कि इमरान खान सरगोधा आए। इस वक्त तक तहरीक इंसाफ इस साल होने वाले इलेक्शन नहायत भोंडे तरीके से लड़कर हार चुकी थी। इमरान खान इस पार्टी के सरबराह थे, लेकिन उनका असल तारुफ क्रिकेट ही था, जो इलेक्शन में इबरतनाक शिकस्त के बावजूद अपनी जगह अहम था। उन्होंने अपने किसी जानने वाले को फरमाइश की कि शहर के सरगर्म नौजवानों से उनकी मुलाकात कराई जाए। उनके मेजबान ने अपने चंद वाकिफ कारों से रब्ता किया और होते होते मुझे भी इस मुलाकात का दावतनामा मिल गया। मैं अपने दोस्तों के साथ उनसे मिलने के लिए पहुंच गया। जिस घर में इमरान खान ठहरे हुए थे उसका ड्राइंग रूम काफी बड़ा था, लेकिन उनसे मिलने के शायद नौजवानों की तादाद वहां पड़ी कुर्सियों से बढ़ गई, इसलिए कुछ लोग फर्श पर ही बैठ गए। जब मैं इस कमरे में पहुंचा तो कुर्सियां भर चुकी थी। मुझे किसी तरह इस सोफे के बाजू पर बैठने की जगह मिल गई जिस पर इमरान खान बैठे थे। कुछ नौजवान तो महज इन्हें देखकर ही खुश थे, और हम जैसे चंद जो सियासी ख्यालात भी रखते थे उनसे गुफ्तगू कर रहे थे। इस वक्त इमरान खान जो कुछ कह रहे थे वो कमोबेश वही था जो आज कहते हैं, यानी पाकिस्तान को बदलना है, यहाँ बेपनाह वसायल मौजूद हैं, हम सब मिलकर उसे अजीम बना सकते हैं, वगैरह वगैरह। मेरे दोस्त और मैं उनसे बार बार यही पूछते कि आखिर आगे बढ़ने का नक्शा क्या है। हर बार उनका एक ही जवाब होता, अगर नौजवान मेरे साथ मिल जाए तो ये सब हो जाएगा। इस मुलाकात के बाद हम दोस्त बाहर निकले तो कुछ ने इमरान खान का साथ देने का फैसला कर लिया, और मैं उन लोगों में से था जो उनकी सियासी बलूगत पर सवाल उठाकर एक तरफ हो गया। कुछ ऐसे बाद सहावत मेरा पेशा बन गई और अब इमरान खान को मैंने बतौर साफी देखना शुरू कर दिया। इलेक्ट्रॉनिक मीडिया का दौर आया तो उनकी शक्ल टीवी पर भी देखने को मिली। मैं इस वक्त एक रिपोर्टर था और मेरा ज्यादा वक्त स्क्रीन के पीछे गुजरता था, इसलिए ये मेरे बराह रास्त इल्म में है कि उनकी मीडिया में अहमियत बस इतनी थी कि जब वो किसी प्रोग्राम एंकर को अपने प्रोग्राम के लिए कोई मेहमान नहीं मिलता तो वो खान साहब को बुला लेता। मैं जब भी इन्हें टीवी पर देखता तो उनकी जबान पर वही तकरीर होती जो मैं उनसे पहली मुलाकात में सुन चुका था। 2005 में तो ऐसा लगता था कि इमरान खान पाकिस्तानी सियासत में एयर मार्शल असगर खान का दूसरा रूप है और आखिरकार गोशानशीन हो जाएंगे। संजीदा मुबस्सरीन के लिए उनकी बातें वजन से खाली होती जा रही थी। मैंने कई बार लोगों को उनका मजाक उड़ाते सुना और किसी हद तक ठीक ही उड़ाया जाता था कि तहरीक इंसाफ की कौमी असेंबली में एक सीट थी, लेकिन वो जो कुछ कह रहे थे उसे अमल में लाने के लिए जो कुछ चाहिए था उनके पास नहीं था। बस एक हारून रशीद थे इस जमाने में अपने कॉलमों में उनका जिक्र मुबालगा आमेज तारीफ के साथ किया करते थे। इन्हें कुछ अहमियत चीफ जस्टिस साबिक इफ्तिखार चौधरी की बहाली की तहरीक में मिली। वो नवाज शरीफ के साथ एक इत्तेहाद का हिस्सा भी बने, मगर 2008 के इलेक्शन का बाइकाट करके उन्होंने खुद को मिली अहमियत से भी हाथ धो लिए। ये उनकी सियासी जिंदगी में जवाल की हद थी। मैं उसे खान साहब की सबसे बड़ी सियासी गलती समझता था। वो सियासत की आग में जलकर कुंदन नहीं बने थे बल्कि राख हो गए थे। यूनानी असातीर में फेंकिस नामी परिंदे के बारे में कहा जाता है कि जलकर राख हो जाता है और फिर इसी राख से नया जन्म लेता है। खान साहब भी सियासत की राख से दोबारा उठते हैं। 2010 के मौसम खिजा में उनसे लाहौर में चंद सहाफियों के हमरा उनके घर पर ही एक खाने पर मुलाकात हुई। उनके चेहरे पे गर्द मलाल के बजाय गैर मामूली एतमाद था। वो मुस्तकबिल के बारे में इतने कतई अंदाज में बात कर रहे थे जैसे उनके सामने आने वाले जमाने का पूरा नक्शा हो। वो बड़े यकीन से कह रहे थे कि मैं खैबर पख्तूनख्वा से ANP और मौलाना फजलुर रहमान का सफाया कर चुका हूँ, अब मैं पंजाब में काम करूंगा। खाने के बाद जब हम लोग उनके घर से निकल रहे थे तो हम सब यकसू थे कि इमरान खान सियासत से फारिग हो चुके हैं। ذاتی طور پہ مجھے لگا عمران خان وہیں کھڑے ہیں جہاں 1997 میں تھے، اور میں اس بچکانہ مقام سے آگے نکل گیا ہوں۔ میرے لیے ان کی کہانی ختم ہو چکی تھی، اور وہ کہہ رہے تھے کہ کہانی ابھی شروع ہوئی ہے۔ اس وقت میں غلط سوچ رہا تھا۔ اس کے بعد اکتوبر 2011 میں سب کچھ بدل گیا۔ اس دن کے بعد پاکستان میں کوئی ایسا دن نہیں گزرا جب عمران خان کا نام اخبار، ٹی وی، انٹرنیٹ پر نہ لیا گیا ہو۔ سیاست میں کوئی فیصلہ اب ان کو نظر انداز کر کے نہیں کیا جا سکتا تھا۔ اس کے بعد جو ہوا اور عمران خان نے جو کیا، اس پر ہزاروں لاکھوں اعتراض ہو سکتے ہیں، مگر اکتوبر 2011 تک یہ صرف اور صرف ایک شخص کی جدوجہد تھی۔ وہ مذاق کا نشانہ بنا، اس نے لوگوں کی باتیں سنی، اس نے جو منصوبہ بنایا وہ الٹا پڑا۔ ناکامی ناکامی اور مسلسل ناکامی اسی نے صحیح تھی، اب کامیابی بھی اسی کی تھی۔ عمران خان وزیر اعظم بنے اتنے ہی اچھے یا برے حکمران ثابت ہوئے جتنے ان سے پہلے والے تھے۔ ان کے چاہنے والے انہیں دوسروں سے زیادہ پرخلوص اور دیانتدار قرار دیتے ہیں، مگر یہ حیثیت ہر سیاستدان کو اپنے حامیوں کی نظر میں حاصل ہوتی ہے۔ خان صاحب کی اصل طاقت مشکل وقت میں بھی اپنے ہدف پر نظر رکھنا ہے۔ انہیں سخت ترین حالات میں بھی اپنے موقف سے ہٹایا نہیں جا سکتا۔ وزیر اعظم کے طور پر کرونا کے دنوں میں لاک ڈاؤن نہ کرنا تنہا ان کا فیصلہ تھا، جس پر وہ ہر دباؤ کے باوجود ڈٹے رہے۔ ان کے بیشتر ساتھی انہیں بلدیاتی انتخابات سے روکتے رہے۔ انہوں نے اپنی شکست گوارا کر لی، مگر انتخابات کا آغاز کرا کے دم لیا۔ اسٹیٹ بینک کو خود مختار بنانے کا فیصلہ آج تک کوئی وزیر اعظم نہیں کر پایا، لیکن انہوں نے بدنامی موڑ لے کر یہ بھی کر دیا۔ ظاہر ہے ان سب اقدامات سے ان کی مقبولیت کو نقصان پہنچا ہے، پھر بھی کسی کو نہیں بھولنا چاہیے، یہ وہی عمران خان ہے جن کی زندگی شکست سے بھری پڑی ہے، اور جنہوں نے شکست میں سے ہی فتح کشید کی ہے۔ تجربہ بتاتا ہے کہ ایسے آدمی کو کسی چیز کے چھن جانے کے خوف میں مبتلا نہیں کیا جا سکتا۔ ایسے لوگوں کے لیے جدوجہد ہی کھیل کا اصل نام ہے۔ اس لیے جو بھی سیاسی اور غیر سیاسی صاحبان عمران خان کو اگست 2023 سے پہلے اقتدار سے نکالنے کا سوچ رہے ہیں، وہ یہ بھی سمجھ لیں کہ جو آدمی بے سر و سامانی سے وزارت عظمیٰ تک پہنچ گیا ہے، وہ جب نکالا جائے گا تو کیا ہوگا۔ نکالنے والوں سے تو بے نظیر بھٹو اور نواز شریف نہیں سنبھالے گئے تھے، عمران خان کی تو کہانی اور طرح کی ہے۔ یہ تو حکومت سے میں آنے سے پہلے کسی سے نہیں سنبھالے گئے، زبردستی نکالے جانے کے بعد انہیں کون سنبھالے گا۔ عمران خان کی تو کہانی اور طرح کی ہے، یہ تو حکومت میں آنے سے پہلے کسی سے نہیں سنبھالے گئے، زبردستی نکالے جانے کے بعد انہیں کون سنبھالے گا۔